मलाई तपाईँको बारेमा थाहा भएन, तर म धेरै नै सपना देख्छु। यो सत्य हो वा होइन मलाई थाहा छैन, तर धेरै सपना देखेकोले होला मलाई कहिले राम्रोसँग निन्दा नपुगेको जस्तो लाग्छ। मेरो सपना कहिले राम्रो हुन्छ त कहिले नराम्रो हुन्छ। केही सपनाहरू यस्ता हुन्छन् कि म बिउजिन चाहन्न, सपनै देखिराख्न चाहन्छु। तर केही सपनाहरू यस्ता हुन्छन् कि जब म बिउजिन्छु, हे प्रभु धन्यवाद त्यो सपना मात्र रहेछ भनेर लामो सास फेर्छु। केही सपनाहरू डरलाग्दा हुन्छन्, केही सपनाले ऐठानै पार्छ। तर कोही मानिसहरू हुन्छ जसले कहिले सपना देख्दैनन्, कोही भने सपना त देख्छन् तर केही पनि याद गर्दैनन्, र कोही यस्ता हुन्छन् जसले सपना देख्छन् र सबै कुरा सम्झन्छन् त्यो पनि डिटेल्समा। तर प्रश्न भनेको कि हाम्रो सपनाको कुनै अर्थ छ कि हाम्रो सपनामा कुनै सन्देश छ कि सपना सपना हो। सपनाको अर्थ हुन्छ नि किन हुँदैन, सपना हुन्छ सन्देश हुन्छ, परमेश्वर सपनाद्वारा बोल्नुहुन्छ भन्ने केही मानिसहरू छन् भने सपना भनेको सपना हो। दिनभरि जे देखिन्छ सुनिन्छ सोचिन्छ जे कुराको चाह गरिन्छ त्यही कुरा सपनामा देखिन्छ भन्नेहरू पनि छन्। तपाईँ के भन्नुहुन्छ? आफ्नो लेख सपनालाई कसरी बुझ्ने शीर्षक अन्तर्गत ब्लगर एरिक रेमन्डले सपनाको बारेमा दुईवटा कुरा भन्नुहुन्छ। पहिलो, परमेश्वरको प्रबन्धदेखि कुनै पनि कुरा बाहिर छैन हाम्रो सपना समेत भनेर हामीले बुझ्न आवश्यक छ। तर जीवनका घटनाहरूमाथि परमेश्वर सार्वभौम हुनुहुन्छ भन्नुको अर्थ यो होइन कि उहाँले यी सबै कहाँ कुराहरूद्वारा हामीसँग जहिले पनि कुरा गरिराख्नु भएको हुन्छ। दोस्रो, एरिक भन्नुहुन्छ कि परमेश्वरले सपनाहरूद्वारा केही मानिसहरूसित कुरा गर्नुभएको कुरा बाइबल र सम्पूर्ण इतिहासमा बारम्बार दोहोरिरहने घटना होइन। ग्रेम गोल्सवर्थीलाई उद्धृत गर्दै उहाँ भन्नुहुन्छ कि परमेश्वरले साधारण विश्वासी इस्रायली वा क्रिस्चियनलाई उनीहरूको व्यक्तिगत जीवनमा सपनाद्वारा विशेष मार्गनिर्देशन गर्नुभएको बाइबलमा त्यस्तो कुनै उदाहरण छैन। जसले सपना देखे उसको सपना परमेश्वरको उद्धारको उद्देश्यमा उसको स्थान कहाँ छ भन्ने कुरासँग सम्बन्धित छ। म यो भनिरहेको छैन कि परमेश्वरले सपनाहरू प्रयोग गर्नुहुन्न वा गर्न सक्नुहुन्न। म यति मात्र भनिरहेको छु कि परमेश्वरले हामीसँग बोल्नुहुने प्राथमिक तरिका सपना होइन। परमेश्वर आज आफ्नो वचनद्वारा हामीसित बोल्नुहुन्छ अनि हामी क्रिस्चियनहरू हाम्रा सपनाहरूले भन्दा परमेश्वरको वचनले डोर्याइनुपर्छ। यो ज्ञानसँगै आज बिहान हामी एउटा सपनालाई हेर्न गइरहेका छौँ, एउटा भर्याङको सपना। कृपया मसँग आफ्नो बाइबलमा उत्पत्ति 28 अध्यायलाई पठाउनुहोस्। उत्पत्ति 28 अध्याय, उत्पत्ति बाइबलको सुरुको पुस्तक हो। हामीले उत्पत्ति 1 अध्यायबाट परमेश्वर वचन धारावाहिक रूपमा श्रृङ्खलाबद्ध तरिकाले हेर्दै आइरहेका छौँ र आज हामी 28 अध्यायमा आइपुगेका छौँ। तपाईँ आफ्नो फोनमा आफ्नो फिजिकल बाइबलमा उत्पत्ति 28 अध्याय पल्टाउन सक्नुहुन्छ। आज हामी 28 अध्यायको 10 पददेखि 22 पदसम्म हेर्नेछौँ। यो ठुलो बाइबलको पृष्ठ सङ्ख्या 3 र 8, 38 पर्दछ। जेनेसिस च्याप्टर 28:10-22 म पढ्दैछु। कृपया तपाईँहरू सबैजनालाई आफ्नो बाइबलमा हेर्नुहोस्। बेर्सेबा छोडेर याकुब हारानतिर लागे। कुनै एउटा गाउँ ठाउँमा पुगेपछि सूर्य अस्ताएको हुनाले तिनी त्यस रात त्यहीँ बाँस बसे। त्यस ठाउँका ढुङ्गाहरूबाट एउटा लिएर तिनले आफ्नो सिरान बनाएर सुत्नलाई त्यहीँ पल्टे। तिनले यस्तो सपना देखे, जमिनमा खडा गरिएको एउटा भर्याङ रहेछ र त्यसको टुप्पा चाहिँ आकाशसम्म पुगेको रहेछ र परमेश्वरका दूतहरू त्यसमा उक्लने र ओर्लने गर्दा रहेछन्। परमप्रभु त्यसमाथि उभिनुभयो र याकुबलाई भन्नुभयो, म परमप्रभु तेरा पिता अब्राहमका परमेश्वर र इसाकका परमेश्वर हुँ। जुन भूमिमा त ढल्किरहेको छस् त्यो म तँलाई र तेरो सन्तानहरूलाई दिनेछु। तेरा सन्तान पृथ्वीको धुलो सर हुनेछन्, पूर्व पश्चिम उत्तर र दक्षिणतिर फैलिएर त जानेछस्। तँ र तेरा सन्तानहरूद्वारा नै पृथ्वीका सबै मानिसहरू आशीर्वादी हुनेछन्। हेर, म तँसँग छु र त जहाँसुकै गए तापनि तँलाई रक्षा गर्नेछु र तँलाई यस ठाउँमा फर्काएर ल्याउनेछु। मैले तँलाई भनेको कुरा पुरा नगरुन्जेल म तँलाई छोड्ने छैनन्। तब याकुब निन्द्राबाट बिउजेर भने, निश्चय नै यस ठाउँमा परमेश्वर हुँदो रहेछ र यो मलाई थाहा थिएन। तिनी साह्रै डराए र तिनले भने, यो ठाउँ कस्तो भयो योग्य रहेछ, यो त परमेश्वरको घर बाहेक अरू केही होइन रहेछ, यो त स्वर्गको ढोका पो रहेछ। याकुब बिहान सबेरै उठे र आफूले सिरान बनाएको ढुङ्गा लिएर खाँबो जस्तै गरी खडा गरेर त्यसको टुप्पामा तेल खन्याए। तिनले त्यस ठाउँको नाउँ बेथेल राखे, पहिले त्यस ठाउँको नाउँ लुज थियो। तब याकुबले यसो भन्ने भाकल गरे, यदि परमेश्वर मेरो साथमा रहनुभयो मेरो यात्रामा मलाई रक्षा गर्नुभयो, मलाई खानालाई रोटी र लाउनलाई वस्त्र दिनुभयो, अनि म कुशलपूर्वक मेरी फेरि मेरा बुबाको घरमा आउन पाएँ भने परमप्रभु नै मेरा परमेश्वर हुनुहुनेछ र मैले खामो बनाएको यो ढुङ्गा चाहिँ परमेश्वरको घर हुनेछ र तपाईँले मलाई दिनुभयो जति सबैको दशंसा म तपाईँलाई अवश्य चढाउनेछु। बाइबलका सपनाहरू परमेश्वरको उद्धारको योजनाको महान कथासँगमा व्यक्तिको स्थानसँग सम्बन्धित छ। याकुबको सपना परमेश्वरको उद्धारको योजनामा उसको स्थान कहाँ पर्छ भन्ने कुरासँग सम्बन्धित छ। याकुबको परिस्थितिको बावजुद पनि परमेश्वरले आफ्नो प्रतिज्ञा पुरा गरेर छाड्नुभएको हामी देख्दछौँ। त्यसकारण यो सपना हामीले यसरी हेर्नुपर्छ। ग्रेम गोल्ड्सवर्थले भने चाहिँ कि याकुबको सपना आफ्नो साधारण जीवनमा उसले के गर्नुपर्छ भन्ने बारेमा नभई याकुबको परिस्थितिको बावजुद पनि परमेश्वरले आफ्नो प्रतिज्ञा पुरा गर्न के गर्नुहुनेछ भन्ने बारेमा म फेरि दोहोऱ्याउन चाहन्छु। तपाईँले ध्यान दिनुहोला, याकुबको सपना आफ्नो साधारण जीवनमा उसले के गर्नुपर्छ, ऊ कसरी चल्नुपर्छ भन्ने बारेमा नभई याकुबको परिस्थितिको बावजुद पनि परमेश्वरले आफ्नो प्रतिज्ञा पुरा गर्न के गर्नुहुनेछ भन्ने बारेमा हो। त्यसैले यो सपनामा हामी दुईवटा कुराहरू देख्दछौँ, पहिलो परमेश्वरको प्रकटीकरण र दोस्रो याकुबको प्रत्युत्तर। यदि तपाईँले वचनको बुदा टिपिराख्नु भएको छ भने कृपया तपाईँले यो दुईवटा कुरा टिप्नुहोस्। पहिलो परमेश्वरको प्रकटीकरण याकुबको सपनामा र दोस्रो याकुबको प्रत्युत्तर याकुबको विपनामा। परमेश्वरको प्रकटीकरण र याकुबको प्रत्युत्तर, गॉड्स रेभलेसन एन्ड जेकोब्स रेस्पोन्स। पहिलो परमेश्वरको प्रकटीकरण, पाप गरेर उम्किन्छु भनेर सोच्नु मूर्खता हो। आफ्नो दाजु एसापलाई छल गरेर तिनको जन्मसिद्ध अधिकार र आशिष हत्याउँदा याकुबले पनि यस्तै सोचिरहेको हुनसक्छ, तर पापले चाँडै याकुबलाई फेरा पार्यो। नेपालीमा एउटा उखान छ कि पाप धुरीबाट कराउँछ, याकुबको पाप साँच्चै धुरीबाट करायो। याकुब आफ्नो घर परिवारबाट आफ्नै दाजु एसाबाट भागेर अर्को ठाउँमा शरण लिन जानु पर्यो। घरलाई प्रायः हामी शरण स्थान र सुरक्षाको प्रतीक मान्दछौँ, तर याकुबको निम्ति आफ्नै घर असुरक्षित बन्यो। उनको लागि अब कुनै सुरक्षित ठाउँ रहेन। तिनी बेर्सेबा छोडेर हारानतिर लागे, तर हारान पुग्नु अघि नै सूर्य अस्ताउँछ र अँध्यारो रातले याकुबलाई छोप्छ। कृपया 10-11 पदलाई हेर्नुहोस् न। बेर्सेबा छोडेर याकुब हारानतिर लागे, कुनै ठाउँमा एउटा पुगेपछि सूर्य अस्ताएको हुनाले तिनी त्यस रात त्यहीँ बास गरे। त्यस ठाउँका ढुङ्गाहरूबाट एउटा लिएर तिनले आफ्नो सिरान बनाएर सुत्नलाई त्यहीँ पल्चे। रात अँध्यारो छ, याकुब थकित छन् हिँड्दा हिँड्दा, अनि एउटा ढुङ्गालाई सिरानी बनाएर ऊ खुला आकाशमुनि ढल्किन्छ। याकुबले आफूलाई दुई अवस्थाहरू बिचमा पाउँछ, असुरक्षित अतीत अथवा पछाडि फर्केर हेर्दा असुरक्षा र अज्ञात भविष्य। अगाडि फर्केर हेर्दाखेरि भविष्य अँध्यारो छ, अज्ञात। ऊ फर्केर जान सक्दैन, ऊ अगाडि पनि बढ्न सक्दैन। बर्सेबामा उसको आफ्नै दाजु उसलाई मार्न भनी कुरिरहेको छ। उसले यात्रालाई निरन्तरता पनि दिन सक्दैन किनकि भविष्य अज्ञात छ, अँध्यारो भइसकेको छ। वास्तवमा याकुबको जीवनमा नै घाम डुबिसकेको छ यतिखेर। एक समय याकुबसँग सबै थोक थियो, उनी धनी व्यक्ति थिए, तर अब उसलाई हेर्नुहोस् न, उसँग केही पनि छैन, उसको शिर ढल्काउने ठाउँ समेत छैन। याकुबको यो परिस्थिति मलाई येशूको याद दिलाउँछ। म याकुबमा येशूलाई देख्छु। येशूले पनि आफ्नो शिर ढल्काउने ठाउँ समेत पाउनु भएन। म ती 8:10 येशूले भन्नुभयो, स्यालका दुला र आकाशका चराचुनीहरूका गुण हुन्छन्, तर मानिसको पुत्रको लागि त शिर ढल्काउने ठाउँ पनि छैन। फरक यति हो कि याकुबको परिस्थिति तिनको अनज्ञाकारिताको परिणाम थियो, तर येशूको परिस्थिति उहाँको आज्ञाकारिताको परिणाम थियो। याकुब परमेश्वरको इच्छाभन्दा बाहिर थिए, येशू परमेश्वरको इच्छाभित्र हुनुहुन्थ्यो। याकुबले आफ्नै पापको परिणाम भोगिरहेको थिए भने येशूले हाम्रो ठाउँमा सबै कष्ट भोग्नुभयो। सायद तपाईँ आफैलाई पनि यस्तै परिस्थितिमा पाउनुहुन्छ होला, याकुबको जस्तै। सायद तपाईँको अतीत तितो छ होला र भविष्य अनिश्चित छ होला, र यतिखेर निराशाजनक जीवन बिताइरहनु भएको छ होला। सायद तपाईँको जीवनमा पनि सूर्य अस्ताएको छ जस्तो लाग्छ होला। सायद तपाईँ जीवनमा हरेस खाइसक्नु भएको छ। तपाईँलाई लाग्न सक्छ सबैजना तपाईँको विरुद्धमा छन्, कसैले तपाईँलाई साथ दिँदैन, कसैले तपाईँलाई बुझ्दैन, तपाईँको आफ्नै पतिले पनि तपाईँलाई बुझ्दैन, तपाईँको स्वास्थ्य ठिक छैन, तपाईँको जीवनमा दुविधाहरू छन्। वा तपाईँ यस्ता व्यक्तिहरूमध्ये पर्नुहुन्छ जो नेपालमा केही गर्ने सोच लिएर फर्किनुभयो, तर अहिले तपाईँ फर्केर जुन देशबाट आउनुभयो त्यस देशमा जान पनि सक्नुहुन्न र यहीँ पनि केही गर्न सक्नुहुन्न। प्रियहरू हरेस नखानुहोस्, ढाडस गर्नुहोस्। तपाईँको अवस्था याकुबको हुन जस्तो हुनसक्छ, तर म तपाईँलाई भन्दछु कि येशूले तपाईँको पीडा बुझ्नुहुन्छ। ख्रिस्त तपाईँको जीवनको सबैभन्दा अँध्यारो क्षणहरूमा पनि तपाईँको साथमा हुनुहुन्छ। येशू तपाईँको दुःखमा तपाईँको साथमा हुनुहुन्छ। मानिस हुनु भनेको के हो भनेर उहाँलाई राम्रोसँग थाहा छ। येशू सङ्कष्टमा सधैँ हाजिर रहने सहायता हुनुहुन्छ। सायद याकुबले पनि जीवन अब यति नै रहेछ भन्ने सोचेका थिए होला। परमेश्वर पनि मसँग वाक्क हुनुभएछ र मलाई आफ्नै हालतमा छोडिदिनु भएछ भनेर उनी निष्कर्षमा आएको थियो होला। याकुबको जीवनको सबैभन्दा अँध्यारो घडीमा परमेश्वर प्रकट हुनुभयो। परमेश्वर सङ्कष्टमा सधैँ हाजिर रहने सहायताको रूपमा हाजिर हुनुभयो। पद 12 हेर्नुहोस् न, तिनले यस्तो सपना देखे, जमिनमा खडा गरेको एउटा भर्याङ रहेछ र त्यसको टुप्पा चाहिँ आकाशसम्म पुगेको रहेछ र परमेश्वरको दूतहरू त्यसमा उक्लने र ओर्लने गर्दा रहेछन्। काठमाडौँमा ताराहरू देख्न निकै गाह्रो हुन्छ। चन्द्रमा भने सहरको यो उज्यालोमा हराउँछ, अदृश्य बन्छ। तर जब तपाईँ उपत्यकादेखि बाहिरको ठाउँहरूमा जानुहुन्छ, तपाईँ ताराहरूलाई चम्किलो, एकदमै चम्किलो गरी चम्किरहेको देख्नुहुन्छ, उज्यालो गरी चम्किरहेको देख्नुहुन्छ। त्यसै गरी मित्रहरू, परमेश्वरले कहिलेकाहीँ हामीलाई अँध्यारो रातमा लैजानुहुन्छ ताकि तपाईँ र मैले उहाँको उपस्थिति, उहाँको दया र उहाँको अनुग्रहका त्यो चहकिला ताराहरू देख्न सकौँ। आफ्नो जीवनको सबैभन्दा अँध्यारो घडीमा याकुबले परमेश्वरलाई भेटे। याकुबले सपनामा एउटा भर्याङ देखे, यसको टुप्पो आकाशसम्मै पुगेको थियो र यसको फेदले पृथ्वी छोएको थियो। याकुबले स्वर्गदूतहरूको एउटा समूहलाई भर्याङमा उक्लने ओर्लने गरेको पनि देखे, अनि त्यसमाथि परमप्रभु स्वयं उभिनुभयो। तर यो भर्याङको महत्त्व के हो यो बुझ्न हामीले उत्पत्ति 11 अध्यायमा फर्केर बाबेलको धरालाई एकपल्ट विचार गर्नुपर्छ। उत्पत्ति 11 अध्यायमा बाबेलको धरहराको घटना छ। बाबेलको धरहरा मानिसहरूले स्वर्गसम्म पुग्न र आफ्नो नाउँ कायम राख्न बनाएका थिए, तर यो असम्भव थियो। कुनै पनि मानिसले स्वर्ग जाने बाटो आफै खन्न सक्दैन। त्यसैले परमेश्वरले मानिसहरूलाई पृथ्वीको चारैतिर तितरबितर पारेर न्याय गर्नुभयो। तर यहाँ बाबेल भएन, बेथेलमा परमेश्वर स्वयं तल ओर्लनुहुन्छ। बाबेलमा मानिसहरू माथि चढ्न चाहेका थिए, तर बेथेलमा परमेश्वर स्वयं तल ओर्लनुहुन्छ। बाबेलको धरहरा मानिसहरूले बनाएको थियो, तर यो बेथेलमा यो भर्याङ परमेश्वर आफैले बनाउनु भएको थियो। याकुबले होइन, परमेश्वर आफैले। याकुबले त यो सपना देख्छु भनेर आशा पनि गरेका थिए। उनी केवल सुत्न चाहन्थे, तर याकुबलाई परमेश्वरको खाँचो थियो। तर याकुबले परमेश्वरलाई खोजेन, तैपनि परमेश्वरले आफूलाई याकुबको रक्षक र प्रबन्धकको रूपमा प्रकट गर्नुभयो। स्वर्गदूतहरू यहाँ जुन भर्याङमा हामी ओरिरहेको उक्लिरहेको देख्छौँ, याकुबका सुरक्षाको निम्ति खटाइएका स्वर्गदूतहरू थिए। याकुब सार्वभौम र दयालु परमेश्वरको हातमा सुरक्षित थिए, तर यो कुरा लिएर याकुब अन्जान थिए। एकजना प्रभुको A.W. फिङ्क भन्नुहुन्छ कि भगौटा सुतेको ठाउँमै भर्याङ आयो, स्वयं परमेश्वरसम्मै अनि त्यो भर्याङ पुग्यो। धेरै क्षणमा परमेश्वर तपाईँ हामी कहाँ पनि यसरी नै पुग्नुहुन्छ। याकुबले आशै नगरेको बेला परमेश्वर याकुब कहाँ प्रकट हुनुभयो। परमेश्वरको प्रकटीकरणको उद्देश्य याकुबलाई आशिष दिनु थियो। कृपया एकपल्ट पददेखि 13-14 हेर्नुहोस् न, पद 13-14। परमप्रभु त्यसमाथि उभिनुभयो भर्याङमाथि र याकुबलाई भन्नुभयो, म परमप्रभु तेरा पिता अब्राहमको परमेश्वर र इसाकको परमेश्वर हुँ। जुन भूमिमा त ढल्किरहेको छस् त्यो म तँलाई तेरा सन्तानहरूलाई दिनेछु। तेरा सन्तान पृथ्वीको धुलो सर हुनेछन्, पूर्व पश्चिम उत्तर र दक्षिणतिर फैलिएर त जानेछस्, तर तेरा सन्तानहरूद्वारा नै पृथ्वीका सबै मानिसहरू आशीर्वादी हुनेछन्। सो परमेश्वरलाई देख्नु याकुबको लागि पर्याप्त थिएन, याकुबले परमेश्वरको वचन पनि सुन्नु पर्थ्यो। र याकुबले जे सुन्नुपर्ने थियो त्यो कुरा उसले सुने। पहिलो, तिनले साँचो आशिषको घोषणा परमेश्वर स्वयंबाट सुने। तसर्थ याकुबले आशिष प्राप्त गर्न अब अरू पापमय तरिकाहरू अपनाइराख्नु पर्दैन जसरी उसले अगाडिको समयमा अपनाएका थिए। परमेश्वरले नै तिनलाई अब आफ्ना उसका पिता अब्राम र इसाकलाई प्रत्यय गरिएका आशिषहरू दिने प्रत्यय गर्नुभयो, जस्तै भूमि, सन्तानहरू र सबै जातिहरूको निम्ति आशिषको मूल। तर के परमेश्वरले आफ्नो प्रतिज्ञा पुरा गर्नुभयो? यस, उहाँले पुरा गर्नुभयो। याकुबका थुप्रै सन्तानहरू भए, पछिल्लो दिनहरूमा हेर्दै जानेछौँ, र तिनका सन्तानहरू अन्तत प्रतिज्ञा गरेको देशमा पुगे, कनानमा पुगे, र तिनीहरू वरपरका राष्ट्रहरूका लागि आशिषित पनि, आशिषको पात्र पनि बने। र यो प्रतिज्ञा अन्तत परमेश्वरले आफ्नो पुत्र येशु ख्रीष्टमा पुरा गर्नुभयो। जब हामी येशु ख्रीष्टमा आइपुग्छौँ, नयाँ करारमा आउँदछौँ कि पुराना करारका यी सबै भौतिक आशिषहरू नयाँ करारमा आइपुग्दाखेरि आत्मिक आशिषहरूमा रूपान्तरित भएको छ, त परिवर्तन भएको छ। एफिसी 1 अध्याय अनुसार ख्रीष्टमा विश्वास गरेर हामी अब्राहमका सन्तानहरू बनेका छौँ, गलाती 4 अध्याय अनुसार, र अब्राहमलाई प्रत्यय गरेका आशिषहरू प्राप्त गरेका छौँ, जस्तै पापको क्षमा, पवित्र आत्माको दान। सो सबै पृथ्वीका जातिहरू ख्रीष्टद्वारा आशिषित भएका छन्, किनभने तिनीहरू परमेश्वरसँग अब ख्रीष्टद्वारा मिलापमा ल्याइएको छ, र ख्रीष्टले सबै राष्ट्रका जातिहरूलाई चेला बनाउने त्यो महान आदेश चर्चलाई सम्पन्न भएको छ, मत्ती 28 अध्याय। र हाम्रो अन्तिम गन्तव्य भौतिक आशिष होइन, तर स्वर्गीय यरुसलेम हो, जुन स्वयं परमेश्वरको प्रतीक हो। हामी ख्रीष्टमा आत्मिक तौरमा एकदमै धेरै आशिषित छौँ। तर याकुबको सन्दर्भमा यी प्रतिज्ञाहरू भविष्यका लागि थिए, र याकुबको लागि ती प्रतिज्ञाहरू पनि यो ती प्रतिज्ञाहरूभन्दा पनि बढी उनको तत्कालीन खाँचोहरू सम्बन्ध गर्नु जरुरी थियो। त्यतिखेर याकुबलाई देखेर सुरक्षा चाहिएको थियो, याकुबलाई देखेर प्रबन्ध चाहिएको थियो, त्यसकारण परमेश्वरले याकुबको तत्कालीन आवश्यकता पनि सम्बन्ध गर्नुभयो। परमेश्वरले केवल याकुबका पिता पुर्खासँग बाँध भए करार मात्र उहाँले नवीकरण गर्नु भएन, तर याकुबको त्यतिखेरको तत्कालीन खाँचो पनि परमेश्वरले सम्बोधन गर्नुभयो। 15 पद हेर्नुहोस् न, हेर म तसँग छु र त जहाँ सुकै गए तापनि तँलाई रक्षा गर्नेछु, र तँलाई यस ठाउँमा फर्काएर ल्याउनेछु, मैले तँलाई भनेको कुरा पुरा नगरुन्जेल म तँलाई छोड्ने छैन। भनिन्छ बाइबलको इतिहासमा म तसँग छु भन्ने यो प्रतिज्ञा सुन्ने पहिलो व्यक्ति भनेकै याकुब थिए, पहिलो व्यक्ति। परमेश्वरले कसैसँग यसरी म तसँग छु भनेर प्रतिज्ञा गर्नुभएको छैन। योभन्दा अगाडि याकुब पछि मोसाले यो प्रतिज्ञा सुने, यहोशूले यो प्रतिज्ञा सुने, गिदोनले प्रतिज्ञा सुने, र इस्रायलीहरूले परमेश्वरको उपस्थितिको यो प्रतिज्ञा सुने। अन्तमा येशूले आफ्नो चर्चलाई पनि यो प्रतिज्ञा गर्नुभयो, म तिमीहरूलाई कुनै रीतिले छोड्ने छैन, म तिमीहरूलाई त्याग्ने छैन। अनि यो प्रतिज्ञा हामीले सुनेका छौँ कि ख्रीष्टले हामीलाई कहिले त्याग्नुहुने छैन, उहाँ हामीसँग हुनुहुन्छ। सुप्रिय, तपाईँहरू तपाईँ जीवनको जस्तोसुकै परिस्थिति भएर गुज्रनु भए तापनि तपाईँ यो कुरा जान्न सक्नुहुन्छ कि ख्रीष्टको उपस्थिति र सुरक्षा हामीसँग छ, तपाईँसँग छ। तपाईँले आफ्नो जीवनमा त्यस्तो महसुस नगर्न सक्नुहुन्छ, तर तपाईँको भावनाले तपाईँलाई धोका नदियोस्। सत्यताले त्यो भावनालाई डोर्याउनुपर्छ कि बाइबलले भन्दछ कि ख्रीष्ट हामीसँग पृथ्वीको अन्तसम्म, जगको अन्तसम्म हुनुहुन्छ। उहाँले हामीलाई कहिले छाड्नुहुने छैन, कहिले त्याग्नुहुने छैन। सायद तपाईँ यतिखेर यसै भन्नुहुन्छ होला, यदि मैले परमेश्वरलाई याकुबले जस्तै देखेँ भने, र याकुबले जस्तै परमेश्वरसँग सुने, परमेश्वर कुरा सुने भने, म उहाँमाथि भरोसा गर्नेछु, म ढुक्क हुनेछु। प्रिय, यो आवश्यक छैन, किनभने आज यदि हामी परमेश्वर देख्न चाहन्छौँ भने हामीले उहाँको वचन खोल्नुपर्छ, र यदि हामी परमेश्वरलाई सुन्न चाहन्छौँ भने हामीले उहाँको वचनलाई पढ्नुपर्छ। याकुबसित खोल्नलाई कुनै पुस्तक थिएन र पढ्नलाई कुनै शब्दहरू थिएन, त्यसैले परमेश्वर याकुबका सपनाद्वारा देखा पर्नुभयो। नत्र याकुबले परमेश्वर उनीसँग हुनुहुन्छ भनेर कसरी थाहा पाउने? त्यसकारण हिब्रू 1 अध्याय 1 पदले भन्दछ, प्राचीन कालमा हाम्रा पिता पुर्खाहरूसँग अगमवक्ताहरूद्वारा धेरै र विभिन्न किसिमले परमेश्वर बोल्नुभयो। त्यसको उदाहरण याकुबको सपना, तर यी आखिरी दिनहरूमा उहाँ आफ्ना पुत्रद्वारा अथवा येशू ख्रीष्टद्वारा हामीसँग यस पुस्तकमा, बाइबलमा बोल्नुभएको छ, र ख्रीष्टले जे बोल्नुभएको छ हामी ख्रीष्टको वचनमा भरोसा गर्न सक्छौँ। यदि ख्रीष्टले हामीलाई म तिमीलाई कहिले छाड्ने छैन, त्याग्ने छैन, टुरा छाड्ने छैन, म तिमीहरूको साथ पृथ्वीको जगको अन्त्यसम्म, युगको अन्त्यसम्म रहनेछु भन्नुभएको छ भने, वी क्यान टेक क्राइस्ट एट हिज वर्ड, हामी ख्रीष्टको वचन भरोसा गर्न सक्छौँ। सो जीवनको यस्तो कठिन परिस्थितिमा परमेश्वर याकुब कहाँ प्रकट हुनुभयो? भागेर जीवनको लागि, जीवन आफ्नो सुरक्षाको लागि, ज्यान बचाउनु भागिरहेको अवस्थामा परमेश्वर याकुब कहाँ सपनामा प्रकट हुनुभयो, र तिनको असफलताको बावजुद पनि याकुबलाई परमेश्वरले आशिष दिनुभयो। याकुबले कसरी प्रतिक्रिया जनाए? आजको वचनको दोस्रो उदाहरण, याकुबको प्रतिक्रिया पद 16 हेर्नुहोस् न. तब याकुब निन्द्राबाट बिउजेर भने निश्चय नै यस ठाउँमा परमेश्वर हुनुहुँदा रहेछन् र मलाई थाहा थिएन, अहिले थाहा भयो. तिनी साह्रै डराए र तिनले भने यो ठाउँ कस्तो भयो योग्य रहेछ. 17 पद, यो त परमेश्वरको घर बाहेक अरू केही होइन रहेछ, यो त स्वर्गको ढोका पो रहेछ. सर्वप्रथम याकुबले किन यस्तो प्रतिक्रिया जनाए, परमेश्वरलाई कहिल्यै नचिनेको जस्तो गरी किन याकुब डराए? किनभने परमेश्वरसित याकुबको यो पहिलो व्यक्तिगत मुठभेट थियो. मुठभेट पक्कै पनि तिनले परमेश्वरबारे आफ्ना बाबु आमाबाट थाहा पाएका थिए, सुनेका थिए. तिनका हजुरबाबाले अब्राहमले यही परमेश्वरको आराधना गर्थे, उनका बुबा इसाकले पनि यही परमेश्वरको आराधना गर्थे. तर अहिले यतिखेर फर्स्ट टाइम याकुबले परमेश्वरसँग यसरी आम्ने सामने मुठभेट गरिरहेका छन्. आम्ने सामने अहिलेसम्म याकुबसँग परमेश्वरबारे सेकेन्ड ह्यान्ड ज्ञान वा सेकेन्ड ह्यान्ड अनुभव मात्र थियो, उसको हजुरबाबा र उसको बुबाबाट सुनेको. कसैले उसलाई परमेश्वरको बारेमा बताइदिएको कारण मात्र उसले परमेश्वरलाई चिनेको थियो. तर अब याकुबले परमेश्वरलाई फर्स्ट ह्यान्ड व्यक्तिगत रूपमा चिन्छ. त्यसैले परमेश्वरसितको यो भेटले उसमा यो भय, यो आराधनापूर्ण भय पैदा गर्छ. सो याकुबको पहिलो प्रतिक्रिया आराधनापूर्ण डर थियो, भय थियो. याकुब एकदमै भयभीत भए. सुप्रियहरू, परमेश्वरसितको मुठभेटले मानिसमा एक प्रकारको भय पैदा गर्छ. जब पापी मानिसको पवित्र परमेश्वरसँग मुठभेट हुन्छ, ऊ अति नै अवाक्क हुन्छ र अक्सर आफ्नो पाप स्वीकार गर्छ र आफू ईश्वरीय उपस्थितिमा खडा हुन अयोग्य भएको कुराबारे सचेत हुन्छ. जब यसैले परमेश्वरको पवित्रता देखे, तिनले आफ्नो पाप देखे र उहाँको उपस्थितिमा खडा हुन अयोग्य भएको राम्ररी थाहा गरे, याकुबको जीवनमा हामी यस्तै प्रकारको अनुभव हामी देख्छौँ. यो त कस्तो भयानक डरलाग्दो ठाउँ रहेछ, यो त परमेश्वरको स्थान रहेछ. अनि तपाईँ नि प्रियहरू, के तपाईँको परमेश्वरसित मुठभेट भएको छ? के तपाईँले उहाँलाई वचनमा भेट्नुभएको छ? के तपाईँ साँच्चै परमेश्वरलाई चिन्नुहुन्छ? के तपाईँ बाइबलको परमेश्वरलाई चिन्नुहुन्छ? बाइबल पढ्दा के तपाईँले परमेश्वरसितको व्यक्तिगत त्यो मुठभेट अनुभव गर्नुभएको छ? के तपाईँ उहाँको भय मान्न, उहाँको आराधना गर्न उत्प्रेरित हुनुभयो? के तपाईँले कहिले आफ्नो पापहरू पश्चाताप गर्नुभएको छ? के परमेश्वरको पवित्रताबारे ज्ञानले तपाईँलाई आफ्नो पाप गम्भीर रूपमा लिन बनाएको छ? के क्रुसको सामु तपाईँको हृदय छिया छिया भएको छ? होइन भने तपाईँ आफैलाई किन क्रिस्चियन ठान्नुहुन्छ? यदि तपाईँ यस पवित्र र महान परमेश्वरको सामु अवाक हुनुहुन्न भने तपाईँले आफूलाई क्रिस्चियन भन्नुको अर्थ के हो? सगरमाथा जस्तो विस्मयकारी कुराको अगाडि को अवाक नभई खडा हुन सक्छ? को स्तब्ध नभई खडा हुन सक्छ? फेरि केवल एक अन्धा मात्र, अन्ध व्यक्ति मात्र सगरमाथाको त्यो भव्य दृश्यद्वारा अप्रभावित हुन सक्छ. त्यसै गरी आत्मिक तवरमा अन्ध भएको व्यक्ति मात्र पवित्र महान परमेश्वरको उपस्थितिबाट कति पनि विचलित हुँदैन. सुप्रियहरू, तपाईँलाई के सुसमाचारको सत्यताले प्रभाव पारेको छ? के सुसमाचारको सत्यताले तपाईँको जीवनलाई प्रभाव पारेको छ? तपाईँको वैवाहिक जीवनलाई आकार दिएको छ? के सुसमाचारले तपाईँको अभिभावकीय भूमिकामा प्रभाव पारेको छ? ख्रिस्टले तपाईँको जीवनलाई परिवर्तन गरिरहेको छ. तपाईँ धेरै पुस्तकहरू पढ्नुहुन्छ, राम्रो. धेरै विश्वासीको प्रचारकलाई चिन्नुहुन्छ, धेरै राम्रो. भने फलाना प्रचारकले यसो भनेको छ, त्यसो भनेको छ भने कोट गर्नुहुन्छ. तर प्रश्न भनेको के तपाईँ परमेश्वरलाई व्यक्तिगत तवरमा चिन्नुहुन्छ? के उहाँसँग तपाईँको सम्बन्ध छ? के तपाईँ परमेश्वर र सुसमाचार ज्ञानबाट प्रभावित हुनुभएको छ, एफेक्टेड हुनुहुन्छ? परमेश्वर विषयमा अरूहरूको विचार तोर्याएर मात्र पुग्दैन प्रियहरू. सेकेन्ड ह्यान्ड नलेज अफ गड इज नट इनफ. बिहोल्ड यो गड नामक पुस्तकमा जोन स्नाइडरले भन्नुहुन्छ कि परमेश्वरबारे सेकेन्ड ह्यान्ड ज्ञान अपर्याप्त छ. यदि तपाईँ अरू मानिसहरूबाट पढेका वा सुनेका कुराहरूको आधारमा मात्र परमेश्वर चिन्नुहुन्छ भने यो सबै सेकेन्ड ह्यान्ड ज्ञान हो. अरूले परमेश्वरलाई गहिरो रूपमा पछ्याएको र चिनेको कुरा तपाईँ पढ्नु वा सुन्न सक्नुहुन्छ, तर यो पर्याप्त छैन, त्यो अरूहरूको हो। उनीहरूले परमेश्वरलाई कसरी खोजेर भेटाइरहेका छन्, कसरी पछ्याइरहेका छन्, कसरी चिनिरहेको छ भन्ने कुरा तपाईँले पढिरहेको। तर के तपाईँले परमेश्वर चिनिराख्नु भएको छ? कि तपाईँ परमेश्वर त्यसरी खोजिराख्नु भएको छ? कि तपाईँले त्यसरी परमेश्वरलाई जानिराख्नु भएको छ? दही चिउरा मिठो हुन्छ अरे भन्दै एकजना भाइले आफ्नो साथीलाई सुनाउँदै थियो। अनि तैँले खाएको छस् भने सोद्धा यस्तो जवाफ दिन्छ, अह दाईको साथीको दाईले खाएको रे, अनि दाईको साथीले दाईलाई भनेको रे, अनि मैले दाईबाट सुनेको। परमेश्वरबारे हाम्रो अनुभव र ज्ञान धेरैचोटि यस्तै हुन्छ, फलाना 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 प्रचारकले फलाना परमेश्वरको विषयमा सिकेको ज्ञानलाई कोट गर्नु नै हामी आत्मीयता थान्छौँ। जोन ओएनले भनेको कुरा जोन पाइपरले कोट गर्छ र जोन पाइपरबाट सुनेको कुरा कसरी फेसबुकमा पोस्ट गर्छ, पापलाई मारिहाल्नुहोस् होइन भने पापले तपाईँलाई मार्नेछ, अनि तपाईँ त्यो भनाइ आफ्नो स्टोरीमा वा कपी पेस्ट गर्नुहुन्छ, अनि त्यसपछि के हुन्छ? के तपाईँ आफ्नो पापलाई गम्भीर रूपमा लिनुहुन्छ त्यसपछि? यसलाई भन्छ सेकेन्ड ह्यान्ड नलेज अफ गड। याकुबसँग सेकेन्ड ह्यान्ड नलेज अफ गड थियो, याकुबसँग परमेश्वरबारे सेकेन्ड ह्यान्ड ज्ञान थियो, तर फर्स्ट टाइम उसले परमेश्वरको फर्स्ट ह्यान्ड ज्ञान पाउँदैछ, परमेश्वरलाई इन्काउन्टर गर्दैछ उसको जीवनमा। यदि तपाईँ क्रिस्चियन परिवारमा जन्मिनु भएको छ भने म तपाईँसँग कुरा गर्न चाहन्छु। यदि तपाईँ वर्षौँदेखि चर्च जानुहुन्छ, सुसमाचार प्रचार सुन्नुहुन्छ, तर आफ्नो जीवनमा कुनै परिवर्तन अनुभव गर्नुहुन्न भने तपाईँलाई थाहा होस् कि तपाईँ साँच्चै नयाँ गरी जन्मिनु भएको छैन। तपाईँ चर्च जानुको एउटै मात्र कारण भनेको तपाईँ क्रिस्चियन परिवारमा जन्मिनु भएकोले हो। तपाईँ मन्दिर जान सक्नुहुन्न किनभने तपाईँ हिन्दू होइन, तपाईँ मस्जिद जान सक्नुहुन्न किनभने तपाईँ मुस्लिम होइन, त्यसो भए कहाँ जाने? सानैदेखि चर्च गएको तपाईँ चर्च जानुहुन्छ, तर चर्च जानुले तपाईँलाई क्रिस्चियन बनाउँदैन। यदि तपाईँहरूमध्ये कोही आफ्नो विश्वासको बारेमा कुरा गर्न चाहनुहुन्छ भने कृपया मसँग पछि सङ्गतिपछि भेट्नुहोस्, म तपाईँलाई परमेश्वरको वचनबाट साँचो सुसमाचार साँचो परिवर्तनको बारेमा बुझ्नलाई सहायता गर्नलाई म तत्पर छु। तर प्रिय आफूलाई धोका नदिनुहोस्। याकुबको परमेश्वरको प्रकटीकरण प्रतिको पहिलो प्रक्रिया भनेको भयपूर्ण आराधना थियो, भयपूर्ण आराधना। र दोस्रो प्रतिक्रिया विश्वास थियो, दोस्रो प्रतिक्रिया विश्वास। रोही विश्वास ढुङ्गाको खम्बा खडा गर्ने त्यसको नाउँ त्यस ठाउँको नाउँ परिवर्तन गर्ने र भाकल गर्ने कुरामा व्यक्त हुन्छ यो विश्वास। पद 18 हेर्नुहोस् न, याकुब बिहान सबेरै उठे र आफूले सिरान बनाएको ढुङ्गा लिएर खाँबो जस्तै गरी खडा गरेर त्यसको टुप्पामा तेल खन्याए। बाइबलमा परमेश्वरसँगको भेटपछि मानिसहरूले आदर र आराधनाको त्यो स्मृति स्वरूप वेदीहरू निर्माण गर्थे, तर याकुबको सन्दर्भमा तिनले आफ्नो हजुरबुबा र बुबाले गरे चाहिँ वेदी होइन तर खाँबो निर्माण गरे अथवा खाँबो खडा गरे। किन? यसको कारण के हुनसक्छ भने स्वर्गसम्मै पुग्ने भर्याङको सपना देखेपछि याकुबले त्यस भर्याङको प्रतीको रूपमा त्यो ढुङ्गाको खाँबो खडा गरेको हुनसक्छ। उसलाई भेट्न भने परमेश्वर तल ओर्ली आउनुभएको त्यो घटनाको एउटा ठोस स्मृतिको रूपमा काम गर्न सक्छ। र खम्बा खडा गरिसकेपछि याकुबले त्यसको टुप्पामा तेल खन्डाएर त्यस ठाउँ परमप्रभु निम्ति हो भने अलग गर्छन्। तर याकुबले किन यस्तो गर्न चाहे? किन याकुब धन्यवाद ज्ञापनमै सन्तुष्ट भएनन्? किन उसले केही बनाउन चाहे, निर्माण गर्न चाहे स्मृति स्वरूप? एउटै कारण, परमेश्वरको आराधना भावी सन्ततिहरू बिच र युगौँ युगसम्म पनि भइरहोस् भनी याकुब चाहन्थे। याकुब परमेश्वरको आराधना केवल व्यक्तिगत रूपमा आफै मात्र गर्न चाहँदैन थिए, तिनी परमेश्वरको साक्षी पनि बन्न चाहन्थे, अरू पुस्ताहरूले पनि यस परमेश्वरलाई चिनेको चाहन्थे। फेरि के यो हाम्रो पनि चाहना हो कि हामी आफै एउटा स्वस्थ चर्चको सदस्य हुनमै सन्तुष्ट त्यसमै सीमित छैनौँ, कि हामी चाहन्छौँ अरूहरूले पनि यो परमेश्वरलाई चिनेको। याकुबमा यो चाहना थियो। जोन क्याल्भिन भन्छन् कि धर्मशास्त्रले विश्वासीहरूलाई आफ्ना सन्तहरूको बिचमा मात्र परमेश्वरको आराधना गर्न आज्ञा दिएको छैन, तर आफ्ना छोराछोरीहरूलाई चर्चको आराधनामा हुर्काउन र आफ्ना सन्ततिहरू बीच परमेश्वरको आराधना प्रवर्तन गर्न पनि आज्ञा दिएको छ। र हामी परमेश्वरको वचनप्रति आज्ञाकारी बन्नै पर्छ। अब याकुबले सिरानीको रूपमा प्रयोग गरेको ढुङ्गा खम्बामा परिणत भएको छ, त्यति मात्र होइन त्यस ठाउँको नाउँ पनि परिवर्तन भएको छ जसमा हामी याकुबको विश्वास देख्छौँ। पद 19 तिनले त्यस ठाउँको नाउँ बेथेल राखे, पहिले त्यस ठाउँको नाउँ लुज थियो। बाइबलमा ठाउँको नाउँले अक्सर महत्त्वपूर्ण अर्थ राख्छ। लुजको अर्थ आश्रय वा शरण स्थान थियो, र यो एक उचित नाउँ थियो त्यो ठाउँको लागि, किनभने याकुबले त्यहाँ आश्रय पाएका थिए, शरण स्थान भेटाएका थिए। तर परमेश्वरसितको मुठभेटपछि याकुबले अब यो शरण स्थान मात्र होइन, परमेश्वरको उपस्थिति भएको ठाउँ अर्थात् परमेश्वर घर हो भनी पनि थाहा गरे। त्यसकारण तिनले यसको नाउँ परिवर्तन गरेर बेथल राखे, जसको अर्थ हुन्छ परमेश्वरको घर। अन्तिममा याकुबले भाकल गरे 20-22 पद, तब याकुबले यसो भन्ने भाकल गरे, यदि परमेश्वर मेरो साथमा रहनुभयो, मेरो यात्रामा मलाई रक्षा गर्नुभयो, मलाई खानालाई रोटी र लाउनलाई वस्त्र दिनुभयो, अनि म कुशलपूर्वक फेरि मेरा बुबाको घरमा आउन पाएँ भने परमप्रभु नै मेरा परमेश्वर हुनुहुनेछ, र मैले खामो बनाएको यो ढुङ्गा चाहिँ परमेश्वर घर हुनेछ, र तपाईँले मलाई दिनुभयो जति सबैको दशंसा म तपाईँलाई अवश्य चढाउनेछु। यी अन्तिम तीन पदहरूले याकुबको विश्वासलाई सङ्केत गर्छ कि शङ्कालाई भन्ने विषयमा फरक महत्त्वहरू छ, किनकि यदि भन्ने शब्द चलाइएको छ। कोही कोही मानिसहरूले यहाँ प्रयोग गरिएको यदि शब्दलाई लिएर याकुबले अझै पनि शङ्का गरिरहेको छ भन्ने व्याख्या गर्छन्, तर म यसलाई याकुबको विश्वासको अभिव्यक्तिको रूपमा हेर्छु। मैले यसलाई याकुबको विश्वासको रूपमा लिनुको दुईवटा कारण छ। पहिलो, याकुब अहिले पूर्णतया परमेश्वरमा निर्भर छ, पूर्णतया। विगतमा उनी थिएनन्, विगतमा उनले आशिषको लागि आफ्नो दाजुलाई धोका दिएका थिए, तर अहिले तिनी परमेश्वरमाथि भरोसा गर्न इच्छुक छन्। याकुब परमेश्वरको प्रबन्ध र सुरक्षामा भरोसा गर्न चाहन्छन्। दोष वा यहाँनिर अर्को कुरा, हामीले यदि शब्दलाई सन्दर्भमा पढ्न आवश्यक छ। योभन्दा अगाडि भर्खरै परमेश्वरले याकुबलाई तिनको रक्षा गर्ने, आशिष दिने र शान्तिपूर्वक त्यस ठाउँमा फर्काउने प्रतिज्ञा गर्नुभएको थियो। यसकारण याकुबले परमेश्वरको प्रतिज्ञालाई आधार बनाउँदै भाकल गर्दैछ। यो कुरा हामीले ध्यानमा राख्नु पर्यो। इफलाई सिन्सको रूपमा पनि अनुवाद गर्न सकिन्छ। सिन्स अङ्ग्रेजी बुझ्नेले बुझ्नुहुन्छ। याकुबले भनेको कुराको सारांश यसरी दिन सकिन्छ कि परमप्रभुले मसित हुने, मलाई रक्षा गर्ने, मेरो लागि गाँस बाँस कपासको प्रावधान गरिदिने र मलाई फर्काइ ल्याउने प्रत्यय गर्नुभएको छ भने जब म यस ठाउँमा फर्केर आउँछु तब परमप्रभु नै मेरा परमेश्वर हुनुहुनेछ, म उहाँको आराधना गर्नेछु, र मैले खामो बनाएको यो ढुङ्गा चाहिँ परमेश्वर घर हुनेछ, अर्थात् जातिहरूले समेत उहाँलाई चिन्नेछन्। सो दोस्रो, यो इफ यदिले अथवा यो अन्तिम पद तिनवटा पदहरूले याकुबको विश्वासलाई प्रमाणित गर्छ भन्ने कुराको मेरो दोस्रो कारण, याकुबले परमप्रभुलाई सबै कुराको दशंसा दिने प्रतिज्ञा गरे, सबै कुराको दशंसा दिने प्रतिज्ञा गरे। पद 22 हेर्नुहोस् न, र मैले खामो बनाएको यो ढुङ्गा चाहिँ परमप्रभुको अथवा परमेश्वर घर हुनेछ, र तपाईँले मलाई दिनुभयो जति सबैको दशंसा म तपाईँलाई अवश्य चढाउनेछु। याकुब कृतज्ञ छ, याकुब धन्यवादी छ, याकुबलाई थाहा छ कि याकुब परमेश्वरको साथ रहनुहुनेछ। यहाँनिर दशंसा भन्ने शब्द उल्लेख गरिएको छ। मलाई लाग्छ कि चर्चमा सबैभन्दा बढी अपव्याख्या गरिएको विनाशकारी शिक्षाहरूमध्ये एक दशंसाको शिक्षा हो। धेरै जसोले दशंसाको विषयमा सिकाउँदा कि त डर देखाउँछ कि त लोभ देखाउँछ। यदि हामीले दशंसा दिएनौँ भने केही अनिष्ट हुनेछ, यदि हामीले दशंसा दिएनौँ भने हामीले आशिष पाउने छैनौँ, यदि हामीले दशंसा दिएनौँ भने व्यवसायमा घाटा लाग्नेछ भने डर देखाउँछ, भने कसैले लोभ देखाउँछ। दशंसा दिनलाई लोभ देखाउँछ, तपाईँ आफ्नो पैसा दोब्बर गर्न दशंसा दिनुपर्छ, यो लगानी हो, तपाईँले 10 दिनुभयो भने परमेश्वरले 20 दिनुहुन्छ, परमेश्वरबाट अझ धेरै लाभ उठाउनको लागि दशंसा दिनुहोस्, समृद्ध हुनलाई दशंसा दिनुहोस्। तर के तपाईँले विचार गर्नुभयो कि दशंसा दिने याकुबको अठोटको पछाडि डर र लोभ दुवै थिएन? परमेश्वरबाट भौतिक लाभ पाउने कुराबाट याकुब दिनलाई अभिप्रेरित भएका थिएनन्। उनले दशंसालाई सेयर बजारमा गरेको लगानीको रूपमा हेरेनन्। याकुबले 10-20 हुन्छ भने दशंसा दिएनन्। याकुबले स्वर्गको आशिषको त्यो द्वार खोल्नलाई दशंसा दिएनन्। याकुबले यसकारण दशंसा दिन चाहन्थे किनभने याकुबले अहिले उसँग जे थियो त्यो परमेश्वरको अनुग्रहले गर्दा थियो, र भोलिको दिनमा जे हुनेछ त्यो परमेश्वरको अनुग्रहले गर्दा हुनेछ भनी स्वीकारेका थिए। त्यसकारण याकुब भन्छन्, तपाईँले मलाई दिनुभयो जति सबैको म तपाईँलाई 10 सिंसा अवश्य चढाउनेछु। तपाईँले मलाई दिनुभयो जतिको, देख्नुहुँदैछ परमेश्वर पहिले दिनुभएको कुरा याकुब स्वीकार गर्छ, अनि त्यसपछि प्रत्युत्तर स्वरूप परमेश्वरको आशिष प्रति प्रत्युत्तर स्वरूप याकुब दिन चाहन्छ। लोभको लागि लोभ होइन, डर पनि होइन। याकुबको लागि 10 सिंसा दिनु आराधना थियो, लेनदेन होइन। सो फर जेकब टाइथिङ वाज अ वर्सिप, नट अ ट्रान्जेक्सन। परमेश्वरले दिनुभएको आशिषप्रति कृतज्ञ हुँदै याकुब हरेक कुराको 10 सिंसा दिन चाहन्छन्। एउटा रोचक कुरा के छ भने, यो 10 सिंसा सम्बन्धी व्यवस्था आउन अघि नै याकुबले 10 सिंसा दिए। याकुबले 10 सिंसा यो दिने विषयमा कसरी सिके, कुरा स्पष्ट छ होइन र? उनले यो कुरा पक्कै पनि आफ्नो बुबा र हजुरबुबा अर्थात् इसाक र अब्राहमबाट सिकाएको हुनुपर्छ। यसो हेर्दाखेरि याकुबले आफ्ना हजुरबुबा अब्राहमको पाइला पचाएको छ। अब्राहमले पनि 10 सिंसा दिएका थिए र पछि गएर याकुब जातिहरूका पिता भए, अनि इस्रायल जातिले पनि याकुबको उदाहरण अनुसरण गरेको छ र परमेश्वरले सबै कुराको 10 सिंसा दिएको छ। र कति ठाउँमा ठग्दा नदिँदाखेरि त्यहाँनिर विभिन्न अगमतद्वारा परमेश्वरले इस्रायलहरूलाई सम्झाउनु पनि भएको छ, हप्काउनु पनि भएको छ, चेताउनु पनि दिनुभएको छ। सो तिनीहरूको लागि 10 सिंसा दिने कुरा ड्युटी थिएन, तर डिलाइट थियो, परमेश्वरको आशिषप्रतिको कृतज्ञता थियो। हाम्रो बारेमा के त, के हामीले पनि 10 सिंसा दिनुपर्छ? के हामीले, के नयाँ करारको विश्वासीले 10 सिंसा दिनुपर्छ? नयाँ करारले कहीँ कतै 10 सिंसा दिनुपर्छ भनी जोड दिएको छैन, तर बाइबलले हामीले दिएको अपेक्षा गर्छ। यो कुरा ध्यान दिनुहोस्, नयाँ करारले कहीँ कतै 10 सिंसा दिनुपर्छ भने जोड दिएको छैन, तर बाइबलले हामीले दिएको अपेक्षा गर्छ। हामी किन 10 सिंसा दिन्छौँ? परमेश्वरको कृपाको कारण। याकुबले आफूसित भएको सबै कुरा परमेश्वरबाट आएको हो भनी थाहा पाएपछि परमेश्वरप्रतिको आफ्नो कृतज्ञता र भरोसा प्रकट गर्न 10 सिंसा दिए। त्यसै गरी परमेश्वरको त्यो प्रचुर आशिषको प्रत्युत्तरमा हामीसँग भएको सबै कुरा अन्तत उहाँबाट आएको हो भनेर जानेर हामी दिन्छौँ। परमेश्वरले हामीलाई घाँस बाँस कपासभन्दा बढी नै दिनुभएको छ। उहाँले हामीलाई आफ्नै पुत्र यसु ख्रीष्ट दिनुभएको छ। स्वर्गले दिनलाई अरू बाँकी केही छैन, त्यसको आधारमा हामी दिन्छौँ। तर हामीले कति दिनुपर्छ, कति दिनुपर्छ? दोस्रो कोरिन्थी 8 अध्यायअनुसार हामीले उदार चित्तले आफ्नो औकात अनुसार र औकातभन्दा बढी राजी खुसीले दिनुपर्छ। यसको अर्थ अब हाम्रो दिआई पर्सेन्टेजको बारेमा होइन, यो 10% वा 5% वा 20% बारेमा होइन, यो प्रतिशतको बारेमा होइन, यो उदार चित्तको बारेमा। उदार चित्तले दिनुपर्छ। उदार चित्तले कति दिनुपर्छ? उदार चित्तको दान कति हुन्छ? हामीमध्ये कोही कोहीको लागि त्यो कमाइको 10% हुनसक्छ, अरूको लागि यो 15% हुनसक्छ, कसैको लागि 20% हुनसक्छ, सोभन्दा बढी हुनसक्छ। तपाईँ कति दिन सक्नुहुन्छ? तपाईँको दिने क्षमता के छ? 5%, 10%, 20%, आफ्नो औकात अनुसार र औकातभन्दा बढी दिनुहोस्। सो प्रिय, तपाईँको लागि प्रश्न भने, के तपाईँ दिने कुरामा विश्वासयोग्य हुनुहुन्छ? के तपाईँ निरन्तर दिनुहुन्छ? के तपाईँ बलिदानीपूर्ण दिनुहुन्छ? कसैले थाहा नपाए पनि, नाउँ नपढिए पनि, के तपाईँ खुसी साथ दिनुहुन्छ? प्रिय, जसरी तपाईँ दिनुहुन्छ, यो याद राख्नुहोस् कि दिआई आराधना हो, लेनदेन होइन, यो लगानी होइन, इट्स अ वर्सिप, यो आराधना हो। र यो पनि याद गर्नुहोस् कि परमेश्वरले हामीले कति दिइरहेको छौँ भन्ने कुरा मात्र वास्ता राख्नुहुन्न, हामीले कति राखिरहेको छौँ त्यसको पनि वास्ता राख्नुहुन्छ। हामीसँग भएको पैसाको हामी भण्डारे हौँ। जुन जुन शीर्षकमा त्यो पैसा खर्च हुनुपर्ने हो, त्यही त्यही शीर्षकमा त्यो पैसा खर्च हुनुपर्छ, किनकि हामी भण्डारे हौँ। हामीसँग भएको पैसा हाम्रो होइन। घर भाडाको पैसा घर भाडामा खर्च हुनुपर्छ, खानाको पैसा खानामा खर्च हुनुपर्छ, लत्ता कपडाको पैसा लत्ता कपडामा खर्च हुनुपर्छ, नानीहरूको स्कुल फीको खर्च स्वयं रूप खर्च हुनुपर्छ, अतिथि सत्कार र सेवाको लागि पैसा अतिथि सत्कार र सेवामा खर्च हुनुपर्छ, 10 सिंसाको पैसा 10 सिंसामै जानुपर्छ, अनि बचतको पैसा बचतमा जानुपर्छ। जहाँ जहाँ खर्च हुनुपर्ने हो, त्यहीँ त्यहीँ खर्च गर्नुपर्ने हुन्छ। तपाईँले सबै कुराबाट कटनी गरेर काटेर सेभिङमा लान सक्नुहुन्न. दशसँग सबबाट काटेर, अतिथि सत्कारबाट काटेर, अरू क्षेत्रबाट काटेर, सेवाबाट काटेर तपाईँ सबै सेभिङ गर्न सक्नुहुन्न. किन? किनकि तपाईँ भण्डारी हो. तपाईँको पैसा जहाँ खर्च हुनुपर्ने त्यहीँ खर्च हुनुपर्ने हुन्छ. हामी सोच्छौँ कि 10% मैले छुट्याएँ, बाँकी 90% मेरो हो, म जसरी यस्ता खर्च गरेँ पनि यो मेरो खुसीको कुरा भनेर सोच्छौँ. तर बाइबल अनुसार हामीले कति दिइरहेको छौँ त्यो मात्र होइन, कति लिइरहेको छौँ, राखिरहेको छौँ, त्यसको पनि परमेश्वरले वास्ता राख्नुहुन्छ. र यो सँगै याकुबले देखेको एउटा भर्याङको सपना अन्त हुन्छ. तर हामीले सोध्नुपर्ने मुख्य प्रश्न भनेको, किन भर्याङको सपना? किन सपनामा याकुबले भर्याङ नै देखे? यसको महत्त्व के हो? यस भर्याङले एउटा महत्त्वपूर्ण प्रश्नको जवाफ दिन्छ. त्यो प्रश्न यस प्रकार छ, पापी मानिस कसरी पवित्र परमेश्वरको उपस्थितिमा खडा हुन सक्छ, वा कसरी पवित्र परमेश्वर पापी मानिसहरूको बिचमा बास गर्न सक्नुहुन्छ? भर्याङ यसको जवाफ हो. स्वर्ग र पृथ्वी, पवित्र परमेश्वर र पापी मानिस बिचको मध्यस्थता त्यो भर्याङ हो. र याकुबले सपनामा देखेको त्यो भर्याङ अरू केही नभएर येसु स्वयं हुनुहुन्छ. येसुको सेवकाएको सुरुमा उहाँले चेलाहरूलाई बोलाउन थाल्नुभयो, र तिनीहरूमध्ये एकजना नथनेल पनि थिए. नथनेलसित येसुको भेट भएपछि येसुले युहन्ना 1:51 नथनेल र बाँकी सबैलाई यसो भन्नुभयो, साँच्चै म तिमीलाई भन्दछु, तिमीले स्वर्ग उग्रिएको र परमेश्वरका दूतहरूलाई मानिसको पुत्रमाथि उक्लँदै र ओर्लदै गरेको देख्नेछौ. तपाईँले ख्याल गर्नुभयो, नथानियलले स्वर्गदूतहरूलाई भर्याङमा उक्लँदै र ओर्लँदै गरेको देख्नेछ भनेर येसुले भन्नुभएन. भर्याङ भन्ने शब्दै छैन यहाँ, बरु येसुले भर्याङलाई मानिसको पुत्र शब्दले प्रतिस्थापित गर्नुभएको छ. तिमीले स्वर्ग उग्रिएको र परमेश्वरको दूतहरूलाई मानिसको पुत्रमाथि, भर्याङमाथि होइन, मानिसको पुत्रमाथि उक्लँदै र ओर्लँदै गरेको देख्नेछौ. सो येसुले भन्नु खोज्नु भएको कुरा के हो? यही कि येसु नै त्यो भर्याङ हुनुहुन्छ. अनि वास्तवमा उहाँ नै त्यो भर्याङ हुनुहुन्छ. येसु नै एकमात्र बाटो हुनुहुन्छ, येसु नै सत्य हुनुहुन्छ, येसु नै जीवन हुनुहुन्छ. उहाँद्वारा बाहेक अरू कोही पनि पिता कहाँ, अरू कोहीद्वारा पनि पिता कहाँ हुन सक्दैन. स्वर्ग र पृथ्वीको बिचमा एउटै मात्र मध्यस्थता छ, र त्यो मध्यस्थ येसु ख्रिस्ट स्वयं हुनुहुन्छ. यदि तपाईँ येसु ख्रिस्ट चेलाहरूमध्ये हुनुहुन्न भने, मलाई आशा छ कि तपाईँले देखिसक्नु भएको छ कि तपाईँले जस्तै सुकै प्रयास गरे तापनि तपाईँ कहिले स्वर्ग जाने बाटो आफै खन्न सक्नुहुन्न. तपाईँले आफ्नो मुक्ति आफै कमाउन सक्नुहुन्न, तपाईँले आफ्नो पापको क्षमा आफै कमाउन सक्नुहुन्न. बरु तपाईँ जहाँ हुनुहुन्छ, जुन अवस्था हुनुहुन्छ, त्यहीँ स्वर्ग ओर्ली आएको छ. प्रिय, आफ्नो पाप स्वीकार गर्नुहोस् र येशु ख्रिस्टमा भरोसा गर्नुहोस्। युहन्ना 1:14 यसरी भन्दछ, अनि वचन देहधारी हुनुभयो र अनुग्रह र सत्यताले पूर्ण भए हाम्रा बिचमा बास गर्नुभयो, हामीले उहाँको महिमा देख्यौँ जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्तो थियो. प्रियहरू, हजारौँ वर्ष पछि परमेश्वर फेरि तल ओर्लनुभयो. यो समय उहाँ बेथेलमा होइन, बेथलेहेममा जन्मेर आउनुभयो. उहाँले सिद्ध जीवन जिउनुभयो, मानिसको सट्टामा क्रुसमा मारिनुभयो, गाडिनुभयो, र तेस्रो दिनमा मृत्युबाट जीवित भए उठ्नुभयो, स्वर्गमा उचालिनुभयो, पिताको दाहिने हातपट्टि विराजमान हुनुहुन्छ, र एक दिन उहाँ फेरि फर्की आउनुहुनेछ. अनि त्यसपछि के हुन्छ तपाईँलाई थाहा छ? परमेश्वर हाम्रा माझमा सदा सर्वदा बास गर्नुहुनेछ. भविष्यतर्फ हेर्दै युहन्ना लेख्छन् 1:21, सिंहासनबाट यसो भन्ने एउटा चर्को स्वर मैले सुने, हेर परमेश्वरको बास मानिसहरूसँग भएको छ, उहाँ तिनीहरूसँग बास गर्नुहुनेछ र तिनीहरू उहाँका प्रजा हुनेछन् र परमेश्वर आफै तिनीहरूका परमेश्वर भएर तिनीहरूसँग रहनुहुनेछ. आउनुहोस् हामी प्रार्थना गरौँ.